اسلامی انقلاب اپنے راستے پر گامزن ہے، رہبر انقلاب اسلامی آیت اللہ العظمیٰ سید علی خامنئی کا بیان۔ کمبھ میں علماء کرام، اساتذہ اور اسلامی اسکالروں سے صدر مملکت کی ملاقات، دشمنوں کی سازشوں کو ناکام بنانے پر زور۔ کابل میں ایران اور ترکی کے سفارت خانوں کے باہر خودکش دھماکہ، متعدد جان بحق اور زخمی، طالبان نے ذمہ داری قبول کر لی۔ بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر۔ السلام علیکم ناظرین، خبرنامے کے ساتھ حاضر خدمت ہیں۔ ہماری ویب سائٹ ہے urdu.sehtv.ir اور ہمارا ای میل ایڈریس ہے khabrein@sehtv.ir۔ لیجیے اب آپ تفصیل کے ساتھ خبریں سماعت فرمائیں۔ رہبر انقلاب اسلامی آیت اللہ العظمیٰ سید علی خامنئی نے فرمایا ہے کہ دشمنوں کی تمام تر کوششوں کے باوجود اسلامی انقلاب اپنے راستے پر گامزن ہے۔ آپ نے اسی کے ساتھ شہیدوں کے کارناموں اور قربانیوں کو یاد رکھنے کی ضرورت پر بھی زور دیا۔
8 سالہ دفاع مقدس کے دوران جانوں کا نذرانہ پیش کرنے والے مختلف طبقوں کے شہدا کی یاد میں پروگرام منعقد کرنے والی کمیٹیوں کے ارکان نے گزشتہ 16 فروری کو رہبر انقلاب اسلامی سے ملاقات کی تھی، جس میں آپ نے اہم خطاب فرمایا تھا، جو جمعرات کو میلاد ٹاور میں تربیتی امور کے محکمے کے شہدا کی یاد میں منعقد کیے گئے پروگرام میں پڑھ کر سنایا گیا۔ رہبر انقلاب اسلامی آیت اللہ العظمیٰ خامنئی نے اپنے اس خطاب میں 8 سالہ دفاع مقدس کے دوران دانشوروں اور اہل علم حضرات کی مؤثر موجودگی کو معاشرے کے مختلف طبقوں میں اللہ کی راہ میں فداکاری اور شہادت کے جذبے کے موجزن ہونے کی علامت قرار دیا اور فرمایا کہ شہادہ کی یاد اور ان کے عظیم کارناموں کو ہمیشہ یاد رکھا جانا چاہیے اور اس بات کی اجازت نہیں دینی چاہیے کہ شہیدوں کے عظیم قربانیوں اور فداکاریوں کو فراموش کر دیا جائے۔ رہبر انقلاب اسلامی نے فرمایا کہ شہیدوں کی یاد میں منعقد کیے جانے والے پروگراموں کا مقصد در حقیقت شہادت اور جہاد کے راستے کو جاری رکھنا ہے۔ آپ نے فرمایا کہ معاشرے میں شہدا کی یاد اور ان کی زندگی کے اہم نکات کو روز بروز عام کرنے کی ضرورت ہے۔ رہبر انقلاب اسلامی نے اسلام، قرآن اور اسلامی تعلیمات کو ہمیشہ کے لیے زندہ جاوید بنا دینے کے تعلق سے فرزند رسول حضرت امام حسین علیہ السلام کی بے مثال قربانی اور شہادت کا ذکر کرتے ہوئے فرمایا کہ اگر کسی معاشرے میں شہدا کی یاد اور شہادت کا موضوع ایک حقیقت کے طور پر یاد کیا جاتا رہے تو پھر اس کے لیے شکست کا کوئی مفہوم نہیں ہوگا اور وہ قوم بلا خوف و خطر اپنی ترقی و پیش رفت کے راستے پر قدم بڑھاتی رہے گی۔ رہبر انقلاب اسلامی نے فرمایا کہ ایرانی عوام کا ایک بڑا کارنامہ یہ ہے کہ اس نے دنیا کی 2 حصوں یعنی تسلط پسند اور تسلط پذیر ملکوں میں تقسیم بندی کو مسترد کر دیا۔ آپ نے فرمایا، اگرچہ تسلط پسند طاقتوں نے آج اپنے بے شمار ہتھ کنڈوں کے ذریعے دنیا کی مظلوم اور کمزور قوموں پر اپنا تسلط زیادہ سے زیادہ جمانے کا موقع فراہم کر لیا ہے، لیکن اس صورتحال کے مقابلے میں اسلامی انقلاب کے نام کا ایک تشخص الہی اور اخلاقی بنیادوں پر تکیہ کر کے ان کے سامنے سر اونچا کیے ہوئے ہے اور بہادری کے ساتھ تسلط پسندانہ نظام کے مقابلے میں ڈٹا ہوا ہے۔ رہبر انقلاب اسلامی نے ترقی و کمال کے راستے پر اسلامی انقلاب کے مسلسل گامزن رہنے اور اس راستے میں رکاوٹیں کھڑی کرنے میں دشمنوں کی ناکامی کا ذکر کرتے ہوئے فرمایا کہ بعض لوگ 8 سالہ دفاع مقدس کے دوران یہ تصور کرتے تھے کہ محاذ جنگ پر یونیورسٹیوں کے طلبہ کے جانے سے یونیورسٹیاں خالی ہو جائیں گی اور ملک کی علمی پیش رفت میں خلا واقع ہو جائے گا، لیکن یہ ثابت ہو گیا کہ اللہ کی راہ میں جہاد اور شہادت کی برکتیں بے شمار ہیں اور اس دور کے جذبہ شہادت و جہاد کی ہی بدولت آج ایران علمی اور سائنسی میدان میں قابل فخر مقام پر کھڑا ہے اور یہ شعبہ ملک کے دیگر شعبوں میں ممتاز نظر آ رہا ہے۔
اسلامی جمہوری ایران کے صدر نے دشمنوں کی سازشوں اور پابندیوں کو ناکام بنانے کے لیے کوششیں جاری رکھنے پر زور دیا ہے۔ ہمارے نمائندے کی رپورٹ کے مطابق صدر مملکت ڈاکٹر حسن روحانی نے بدھ کی رات قم میں حوزہ علمیہ قم کے اساتذہ اور محققین کی کونسل، مجمع مدرسین و محققین کے سربراہ حجت الاسلام والمسلمین سید حسین موسوی تبریزی اور اس کونسل کے ارکان سے ملاقات میں کہا کہ ایران کو دشمنوں کی سازشوں کی وجہ سے نقصان اٹھانا پڑا، لہذا مشکلات کو دور کرنے اور مطلوبہ اقدام کے لیے حالات فراہم کرنے کے لیے وقت اور تعاون کی ضرورت ہے۔ انہوں نے حوزہ علمیہ کے مراجع، علماء، فضلاء، اساتذہ اور محققین سے قریبی تعلقات رکھنے کے لیے حکومت کی کوششوں کی طرف اشارہ کرتے ہوئے کہا کہ हुकूमत के कांधों पर भारी जिम्मेदारी है और आज जरूरत है कि सब इत्तेहाद यकजहती के साथ कोशिश करें ताकि ये जिम्मेदारी मतलूबा मंजिल तक पहुंच सके। सदर मुमलकत हसन रूहानी ने इसी के साथ सेहत और सलामती के शोबे में हुकूमत के इकदाम की तरफ इशारा करते हुए कहा कि ये अजीम इकदाम कि जिसे बास मुल्कों के हुकाम ने भी सराहा और हत्ता ताजुब का इजहार किया है, एक ऐसे वक्त अंजाम पाया है कि जब ईरान पर पाबंदियां आयद हैं। पैगंबर आजम बहरी मशकों के दौरान दुश्मन के हेलीकॉप्टरों को निशाना बनाने वाली बारूदी सुरंगों का कामयाब तजुर्बा किया गया है। हमारे नुमाइंदे की रिपोर्ट के मुताबिक सयात नामी ये बारूदी सुरंगें खुदकार तरीके से और अचानक दुश्मन के हमलावर हेलीकॉप्टर को जमीन से 10 से 15 मीटर ऊपर उठकर तबाह कर देती हैं। ये जदीद हथियार सिपाह पासदारान की जमीनी फौज की फनी महारतों का एक और मुंह बोलता सबूत है कि जिसका मकसद इस्लामी जमहूरी ईरान की सरजमीन पर दुश्मन के जंगी हेलीकॉप्टरों के मुमकिन हमले को नाकाम बनाना और मुकद्दस निजाम के मफादात की हिफाजत करना है। वाजरे के नमी पैगंबर आजम मुश्तरका फौजी मशकें कल से शुरू हुई हैं और जुमे को इख्तिताम पजीर होंगी। अफगानिस्तान के दारुल हुकूमत काबुल में इस्लामी जमहूरी ईरान के सिफारतखाने के बाहर एक जोरदार खुदकुश धमाका हुआ। यानी शाहिदीन के मुताबिक धमाके की शिद्दत इतनी ज्यादा थी कि आसपास की इमारतों के शीशे टूट गए। काबुल में यह धमाका उस वक्त हुआ जब एक खुदकुश हमलावर ने धमाका खेज मवाद से भरी हुई गाड़ी को तुर्की की गाड़ियों के काफिले के करीब धमाके से उड़ा दिया। इस धमाके में तुर्की की एक गाड़ी तबाह हो गई। वाजरे के तुर्की का सिफारतखाना काबुल में ईरानी सिफारतखाने से मुत्तसिल है। काबुल पुलिस का कहना है कि इस हमले में दो अफराद हलाक और कई दीगर जख्मी हुए हैं। तालिबान ने इस हमले की जिम्मेदारी कबूल करते हुए दावा किया है कि हमले में मुतादिद गैर मुल्की फौजी मारे गए हैं। इस्लामी जमहूरी ईरान की वजारत खारजा ने काबुल में होने वाले दहशत गर्दाना धमाके की मजम्मत करते हुए कहा है कि ईरानी सिफारतखाने के सभी अहलकार बखैरियत हैं। वजारत खारजा की तर्जमान मर्जिया अफकम ने कहा कि वक्त आ गया है कि दहशत गर्दी का जहां भी हो, जिस शक्ल में हो और जिस फर्ज या ग्रोह की तरफ से हो, मिलकर मुकाबला किया जाए और दहशतगर्दी की लानत को जड़ से उखाड़ फेंका जाए। उन्होंने कहा कि दहशतगर्दी का मुकाबला करने के लिए दोहरे मेयार को तर्क करना होगा। वजारत खारजा की तर्जमान मर्जिया अफकम ने यह भी कहा कि काबुल में ईरानी सिफारतखाने की इमारत को कोई नुकसान नहीं पहुंचा। जौहरी तवानाई की आलमी एजेंसी में ईरान के नुमाइंदे ने कहा है कि IAEA की टेक्निकल मीटिंग ने ईरान के पुरमन एटमी प्रोग्राम की शफाफियत को एक बार फिर साबित कर दिया है। IAEA में ईरान के नुमाइंदे रजा नजफी ने बुध की शाम एजेंसी में होने वाले इस इजलास को मुफीद करार देते हुए कहा कि यह इजलास ईरान के एटमी प्रोग्राम के मुकम्मल शफाफ होने का आईनादार है। हमारे नुमाइंदे की रिपोर्ट के मुताबिक रजा नजफी ने वॉच डॉग टेक्निकल मीटिंग के अख्तितम पर सेफ गार्ड समझौते पर अमल दरामद के बारे में कहा कि यह इजलास मुकम्मल तौर पर टेक्निकल था और IAEA की हालिया रिपोर्ट से मुतालिक था। उन्होंने कहा कि इस इजलास में एटमी मसाइल से मुतालिक तमाम उमूर पर बातचीत हुई, जिससे ईरान के एटमी प्रोग्राम के मुकम्मल शफाफ होने की निशानदेही होती है। ईरानी मंदूब रजा नजफी ने कहा कि बहरहाल तवक्को है कि इस टेक्निकल इजलास के बाद और जो रिपोर्ट मंजरे आम पर आई है, आइंदा हफ्ते बोर्ड ऑफ गवर्नर्स में इस बारे में मुजाकरात होंगे। उन्होंने कहा कि बुध के इजलास में म्यूनिख सिक्योरिटी कॉन्फ्रेंस के मौके पर ईरान के वजीर खारजा मोहम्मद जवाद जरीफ के साथ IAEA के डायरेक्टर जनरल यूकिया अमानो और वियना में इराकची अमानो मुलाकात का भी जिक्र किया गया। सियोनी हुकूमत के वजीर आजम बेंजामिन नेतन्याहू ने एक बार फिर ईरान के पुरमन एटमी प्रोग्राम के बारे में अपने बेबुनियाद दावों को दोहराते हुए कहा है कि ग्रुप 5 जमाए के ममालिक ने इस प्रोग्राम को रोकने की कोशिश तर्क कर दी है। नेतन्याहू ने यह बयान एक ऐसे वक्त दिया है कि जब हाल ही में अल जजीरा टीवी चैनल और अखबार गार्डियन ने ऐसी दस्तावेजात शाया की हैं जिनसे जाहिर होता है कि इसराइल की खुफिया एजेंसी मोसाद इस नतीजे पर पहुंची है कि ईरान एटम बम बनाने की कोशिश नहीं कर रहा है। मोसाद की मंजरेआम पर आने वाली दस्तावेज अक्टूबर 2012 से ताल्लुक रखती है, यानी उसके एक माह बाद कि जब सेहूनी वज़ीर आज़म नेतन्याहू ने अक़्वाम-ए-मुत्तहिदा की जनरल असेंबली में एक तस्वीर दिखाते हुए दावा किया था कि ईरान ने एटम बम बनाने का 7% रास्ता तय कर लिया है। सियोन हुकूमत के वज़ीर आज़म आइंदा चंद रोज में ईरान के एटमी प्रोग्राम के बारे में अमरीकी कांग्रेस में तकरीर करने वाले हैं। याद रहे कि व्हाइट हाउस की हम आहंगी के बगैर उन्हें इस तकरीर की दावा देने पर अमरीका में काफी हंगामा हो रहा है। अमरीकी सदर बराक ओबामा और वजीर खारजा जॉन कैरी ने कहा है कि वो इस मौके पर नेतन्याहू से मुलाकात नहीं करेंगे। और अब मजीद खबरों से पहले अहम खबरों की सुर्खियां। इस्लामी इनकलाब अपने रास्ते पर गामजन है, रहबरे इनकलाब इस्लामी आयतुल्लाह उस्मा सईद अली खामनेई का बयान। कुम में उलमाए किराम असातिज़ा और इस्लामी स्कॉलरों से सदर मम्लिकत की मुलाकात, दुश्मनों की साजिशों को नाकाम बनाने पर जोर। काबुल में ईरान और तुर्की के सिफारतखानों के बाहर खुदकुश धमाका, मुतादिद जान बहक और जख्मी, तालिबान ने जिम्मेदारी कबूल कर ली। और अब मजीद खबरें। बहरीन की अदालत ने 3 बहरीनी शहरियों को फांसी की सजा सुनाई है। हमारे नुमाइंदे की रिपोर्ट के मुताबिक बहरीन की अदालत ने जुमेरात को 3 बहरीनी शहरियों को अद्दिया के इलाके में धमाकों के बेबुनियाद इल्जाम में फांसी की सजा सुनाई है। बहरीन की अदालत ने इसी तरह 7 दीगर बहरीनियों को उम्र कैद की सजा सुनाई है, जबकि 8 शहरियों की शहरियत मनसूख कर दी है। वाज़ेह है कि गुज़श्ता 3 मार्च को अद्दिया के इलाके में एक बम धमाका हुआ था, जिसमें 3 फौजी हलाक हो गए थे। बहरीनी उलमा मिन जुमला आयतुल्ला शेख ईसा कासिम और अब्दुल्ला अल गुरैफी ने इन धमाकों की मजम्मत की थी और कहा था कि इन बहरीनी शहरियों से कोई ताल्लुक नहीं है, जो पूर्ण तौर पर अपने हुकूक का मुतालबा कर रहे हैं। दूसरी जानिब बहरीन के इंसानी हुकूक के इदारे ने एक बयान में कहा है कि आले खलीफा हुकूमत ने फरवरी 2015 के तीसरे हफ्ते में बहरीनी शहरियों के घरों पर दावा बोलकर 64 अफराद को गिरफ्तार किया है। बहरीन में शाही हुकूमत के खिलाफ मुजाहिरों और एहतजाज का सिलसिला जारी है। बुध की रात भी बहरीन के अवाम ने दारुल हुकूमत मनामा समेत मुल्क के मुख्तलिफ शहरों में मुजाहरे करके जमीयत वफाक मिल्ली के सरबरा शेख अली सलमान समेत तमाम सियासी रहनुमाओं और कारकुनों की फौरी रिहाई का मुतालबा किया है। उधर एमनेस्टी इंटरनेशनल ने अपनी एक रिपोर्ट में हुकूमत बहरीन पर नुक्ताचीनी करते हुए कहा है कि बहरीन की शाही हुकूमत सियासी मुखालिफिन को ताकत के जोर पर कुचलने की बदस्तूर कोशिश कर रही है।
बहरीनी अवाम ने बुध की रात मुल्क के मुख्तलिफ इलाकों में जुमला अल बिलादुल कदीम अद्दिया सार और दारुल हुकूमत मनामा में मुजाहरे किए और अदालत की जानिब से शेख अली सलमान के खिलाफ मुकदमे को आइंदा माह 25 मार्च तक मुलतवी किए जाने और उनकी गिरफ्तारी की मुद्दत में तौसी की मुखालफत की। बहरीनी मुजाहरीन ने शेख अली सलमान और दिगर तमाम सियासी कैदियों की गैर मशरूत और फौरी रिहाई का मुतालबा करते हुए सियासी कैदियों के साथ भरपूर यकजहती का इजहार किया। मुजाहरीन ने कहा कि आले खलीफा हुकूमत ज़ालिमाना मुकदमात, गैर मुनसिफाना अहकामात और शहरियों की शहरियत सल्ब करने जैसे इकदामात से बहरीनी अवाम को घुटने टेकने पर मजबूर नहीं कर सकती। वाज़ेह है कि बहरीन की जमीयत अल वफ़ाक़ इस्लामी के सरबराह शेख अली सलमान के खिलाफ बहरीन की अदालत में बुध के रोज मुकदमे की समाअत होनी थी, ताहम उससे 25 मार्च तक मुलतवी करके उनकी गिरफ्तारी की मुद्दत में भी तौसी कर दी गई है। इस दरमियान जमीयत वफ़ाक़ इस्लामी ने भी एक बयान में शेख अली सलमान पर मुकदमा चलाने के आले खलीफा के अकदाम की मजम्मत करते हुए कहा है कि शेख अली सलमान की गिरफ्तारी जारी रखने से एक बार फिर यह बात साबित हो जाती है कि मुल्क में हकीकी और बुनियादी असलाहत की जरूरत है। बयान में कहा गया है कि मुल्क के सियासी बहरान को ओछे हथकंडों से हल नहीं किया जा सकता। बहरान के उलमा ने भी एक बयान में जमीयत वफ़ाक़ इस्लामी के सरबराह के खिलाफ आयद मुकदमे की मजम्मत की और कहा कि शेख अली सलमान पर मुकदमा अवाम, जमीर, इंसानियत और हक व इंसाफ की आवाज के खिलाफ मुकदमा चलाने के मुतरादिफ है। दूसरी जानिब 14 फरवरी के इनकलाब के नौजवानों के इत्तेहाद ने भी शेख अली सलमान के खिलाफ मुकदमे को सियासी करार दिया और कहा कि अवाम और मुखालिफ शख्सियात की गिरफ्तारी और उन पर मुकदमे से इनकलाबी तहरीक में और ज्यादा शिद्दत आएगी। ایمنسٹی انٹرنیشنل نے بھی اپنی رپورٹ میں سیاسی مخالفین کے خلاف بحرینی حکومت کے اقدامات پر نکتہ چینی کرتے ہوئے کہا کہ بحرین کا شاہی نظام بدستور اپنے سیاسی مخالفین کو کچل رہا ہے اور انہیں سزائیں دے رہا ہے۔
فرانس کے ایک رکن پارلیمنٹ نے کہا ہے کہ شام کے بحران کے حل کے لیے صدر بشار اسد سے مذاکرات ضروری ہیں۔ ہمارے نمائندے نے خبر دی ہے کہ فرانس کے رکن پارلیمنٹ جیک میار نے، جو شام کا دورہ کرنے والے فرانس کے پارلیمانی وفد میں شامل تھے، المنار ٹی وی چینل کے ساتھ گفتگو میں کہا کہ عالمی برادری کو چاہیے کہ شام کے صدر بشار اسد کے ساتھ مذاکرات کرے، کیونکہ وہ شام کے بحران کی سیاسی راہ حل کا ایک حصہ ہیں۔ فرانسیسی رکن پارلیمنٹ میار نے کہا کہ فرانس کو یہ بات درک کرنی چاہیے کہ شام میں اسٹریٹجی اور سیاسی صورتحال تبدیل ہو چکی ہے۔ اس رپورٹ کے مطابق شام کے صدر بشار اسد نے فرانسیسی ارکان پارلیمان سے ملاقات میں کہا کہ دہشت گردی سے مقابلے کے لیے حقیقی سیاسی عزم اور عملی یقین کی ضرورت ہے، کیونکہ یہ مسئلہ سب کے حق میں ہوگا۔ صدر بشار اسد نے شام کو ایک ایسا ملک بتایا جو ہمیشہ دو طرفہ احترام اور داخلی امور میں عدم مداخلت کی بنیاد پر دیگر ملکوں کے ساتھ رابطے برقرار کرنے کا خواہاں رہا ہے۔ دوسری جانب فرانسیسی پارلیمانی وفد کو دمشق میں امریکہ کے ایک وفد کو دیکھ کر حیرت ہو گئی۔ فرانسیسی پارلیمانی وفد کے ایک رکن کا کہنا تھا کہ جس وقت ان کا سامنا امریکہ کے سابق وزیر قانون رمزی کلارک کی سربراہی میں دمشق میں موجود امریکی وفد سے ہوا تو ان کی حیرت کی انتہا نہ رہی۔ عراق کے وزیر خارجہ نے ان ممالک کی حمایت کو ضروری قرار دیا ہے جنہیں دہشت گرد اور تکفیری گروہ داعش کے چیلنجوں کا سامنا ہے۔ عراق کے وزیر خارجہ ابراہیم جعفری نے بغداد میں اسلامی جمہوری ایران، ترکی، امریکہ اور کئی ایشیائی ملکوں کے سفیروں سے ملاقات میں کہا کہ داعش کے دہشت گردوں نے اپنے مخالف ہر شخص کو قتل کرنے، عداوت و دشمنی اور تباہی و بربادی جیسی فکر کو رواج دیا ہے۔ انہوں نے دنیا کے مختلف ملکوں اور شہروں میں بہت سے لوگوں پر تکفیری دہشت گردی کے نظریات کے اثرات کی طرف اشارہ کرتے ہوئے داعش کے خطرے سے دوچار ملکوں کے ساتھ دنیا کے دیگر ملکوں کے تعاون کی ضرورت پر زور دیا۔ عراقی وزیر خارجہ نے کہا کہ عراق اور شام وہ پہلے ممالک ہیں کہ جنہیں داعش کے خطرے کا سامنا ہے، اور دہشت گرد گروہ داعش شاید دوسرے ملکوں تک بھی پہنچ جائے۔ انہوں نے دہشت گردی کے خلاف جنگ کے لیے بین الاقوامی اجلاسوں کے انعقاد کی طرف اشارہ کرتے ہوئے کہا کہ ہدف صرف اجلاس کا انعقاد نہیں ہے، بلکہ عملی نتائج، فیصلوں پر عمل درآمد اور دہشت گردی کی جڑوں کو اکھاڑ پھینکنے کے لیے اتفاق رائے اور عملی تعاون اصل مقاصد ہیں۔ عراقی وزیر خارجہ نے کہا کہ سبھی ملکوں کو اس کے لیے کوشش کرنی چاہیے۔ اس ملاقات میں غیر ملکی سفیروں نے بھی داعش کے خلاف جنگ، عراق کی تعمیر نو اور عراقی پناہ گزینوں کی مدد کے تعلق سے عراق کے ساتھ تعاون کے لیے اپنے ملکوں کی آمادگی کا اعلان کیا۔ برطانیہ کے 3 لاپتہ اسکول گرلز کے تنازع میں ترکش ایئر لائن کو نئے سوالات کا سامنا ہے۔ برطانیہ کی 3 لاپتہ اسکول گرلز کے تنازع میں ترکش ایئر لائن کو نئے سوالات کا سامنا ہے۔ بتایا جا رہا ہے کہ ترکش ایئر لائن نے کم از کم 4 لڑکیوں کو بدنام زمانہ دہشت گرد تنظیم داعش کی جنسی تسکین کے لیے پہنچایا، جبکہ ان کے ساتھ کوئی نہیں تھا۔ اس بارے میں ترکش ایئر لائن نے حکام کو بھی الرٹ نہیں کیا۔ برطانوی وزیراعظم ڈیوڈ کیمرون نے کہا کہ 15 سالہ شمیمہ بیگم، 16 سالہ خدیجہ سلطانہ اور 15 سالہ امینہ کو گھر میں انٹرنیٹ پر اسلامی انتہا پسندی کے زہریلے نظریات کے ذریعے ورگلایا گیا۔ انہوں نے کہا کہ یہ بات تشویشناک ہے کہ ترکش ایئر لائن نے گزشتہ ہفتے چیکنگ کے بغیر انہیں بورڈنگ کی اجازت دی۔ ترکش ایئر لائن نے اس بارے میں تبصرہ کرنے سے گریز کیا ہے۔ قابل ذکر ہے کہ ترکی کی حکومت بحران شام کے آغاز سے اب تک دہشت گردوں کو شام بھیجنے اور زخمی دہشت گردوں کو علاج معالجے کی سہولت فراہم کرتی چلی آ رہی ہے۔ ہندوستان کے زیر انتظام کشمیر میں بھی سوائن فلو سے 7 افراد جاں بحق ہو چکے ہیں۔ تفصیلی رپورٹ کے ساتھ سری نگر سے سبتے محمد حسن۔
سوائن فلو یا خنزیرے وائرس، جس نے پورے ہندوستان کو اپنے لپیٹ میں لے لیا ہے، اور اس کے اثرات کی وجہ سے پورے ہندوستان بھر میں 900 کے قریب لوگ ہلاک ہو چکے ہیں، اور اب اس وائرس نے جموں کشمیر کو بھی اپنے لپیٹ میں لے لیا ہے۔
محکمہ صحت کے ایک اعلیٰ عہدیدار ڈاکٹر شوکت زرگر، جو ایک نامور ماہر طب ہے، نے اس حوالے سے سری نگر میں صحافیوں کے ساتھ گفتگو کرتے ہوئے کہا کہ اس وائرس کے شکار لوگوں کی تعداد پورے ریاست بھر میں 200 کے قریب پہنچ چکی ہے، جن میں سے 7 لوگ اپنی جان سے ہاتھ دھو بیٹھے۔ تاہم انہوں نے کہا کہ ریاست بھر میں اس وائرس کا مقابلہ کرنے کے لیے ادویات کثیر تعداد میں موجود ہے اور لوگوں کو گھبرانے کی ضرورت نہیں ہے۔ انہوں نے لوگوں سے کہا کہ وہ احتیاطی تدابیر سے کام لے۔ انہوں نے کہا کہ یہ وائرس بھیڑ بھاڑ والے علاقوں میں زیادہ اثر کر سکتا ہے، لہذا لوگوں سے اپیل کی جاتی ہے کہ وہ بھیڑ بھاڑ سے پرہیز کریں، جبکہ انہوں نے لوگوں سے کہا کہ وہ اپنا منہ ماسک سے ڈھکے رکھیں تاکہ اس وائرس سے بچا جا سکے۔
اگر کسی ریٹ پہ یہ آگے بڑھ جائے گا تو ہمیں مطلب بالکل خوشحال رہنے کی ہمیں ضرورت ہے، تاکہ ذرا ہو سکتی ہے بٹ دیئر نو وے، کوئی کہے گا کہ ہم اس کو پریونٹ کریں گے، یہاں پہ نہیں آ جائے گا۔
اس وائرس جس کا نام H1N1 ہے کے پھیلنے سے پوری ریاست جموں کشمیر میں خوف و ہراس کا ماحول پیدا ہوا ہے۔ جتنے بھی تعلیمی مراکز ہیں ان میں تعطیل کا اعلان کر دیا گیا، جبکہ تمام اسپتال میں ہائی الرٹ جاری کر دیا گیا ہے اور تمام اسپتالوں میں اس مرض کے لوگوں کے لیے خصوصی وارڈ قائم کر دیے گئے ہیں۔
ہندوستان کے زیر انتظام کشمیر سے کیمرامین مرتضی رضوی کے ساتھ سبتی محمد حسن، سحر عالمی نیٹ ورک، سری نگر۔
انسانی حقوق کی عالمی تنظیم ایمنیسٹی انٹرنیشنل نے اپنی تازہ رپورٹ میں کہا ہے کہ وزیراعظم نریندر مودی کے دور حکومت میں ہندوستان میں فرقہ وارانہ فسادات میں اضافہ ہوا ہے۔ ایمنیسٹی انٹرنیشنل بدھ کے روز جاری کردہ اپنی تازہ رپورٹ میں ہندوستان میں مودی حکومت پر تنقید کرتے ہوئے کہا کہ جب سے وزیراعظم نریندر مودی نے حکومت کی باگ ڈور سنبھالی ہے، ملک میں فرقہ وارانہ فسادات اور کشیدگی میں اضافہ ہو گیا ہے۔ ایمنیسٹی انٹرنیشنل نے اپنی رپورٹ میں یہ بھی کہا ہے کہ تحویل اراضی بل کی وجہ سے بھی بہت سے ہندوستانیوں میں جبری بے دخلی کی تشویش پیدا ہو گئی ہے۔ رپورٹ میں کہا گیا ہے کہ ریاست اتر پردیش اور اسی طرح دیگر ریاستوں میں فرقہ وارانہ فسادات میں جہاں اضافہ ہوا ہے، وہیں ذات اور مذہب کی بنیاد پر بھی فسادات ہوئے ہیں۔ ایمنیسٹی انٹرنیشنل نے اپنی رپورٹ میں کہا ہے کہ گزشتہ برس مئی میں عام انتخابات سے پہلے ریاست اتر پردیش میں فرقہ وارانہ فسادات ہوئے، جن سے مسلمانوں اور ہندوؤں میں کشیدگی پیدا ہوئی۔ ایمنیسٹی انٹرنیشنل نے کہا ہے کہ کچھ شدت پسند ہندو لیڈروں کی اشتعال انگیز تقریروں کی وجہ سے فرقہ وارانہ کشیدگی میں اضافہ ہوا۔ رپورٹ میں کہا گیا ہے کہ گزشتہ دسمبر میں مسلمانوں اور عیسائیوں کو جبری طور پر مذہب تبدیل کرنے کے لیے بعض انتہا پسند ہندو تنظیموں کی طرف سے دباؤ کا بھی سامنا کرنا پڑا۔ اور آخر میں اہم خبروں کی سرخیوں پر ایک نظر۔ اسلامی انقلاب اپنے راستے پر گامزن ہے، رہبر انقلاب اسلامی آیت اللہ العظمی سید علی خامنئی کا بیان۔ قوم میں علماء کرام، اساتذہ اور اسلامی اسکالروں سے صدر مملکت کی ملاقات، دشمنوں کی سازشوں کو ناکام بنانے پر زور۔ کابل میں ایران اور ترکی کے سفارت خانوں کے باہر خودکش دھماکہ، متعدد جاں بحق اور زخمی، طالبان نے ذمہ داری قبول کر لی۔ سامعین، ابھی آپ نے خبریں سنی۔ تازہ ترین خبروں کے لیے ہماری ویب سائٹ پر وزٹ کیجیے، پتہ ہے urdu.sehertv.ir۔ سامعین، اسی کے ساتھ خبریں اپنے اختتام کو پہنچی، اور اب آپ دیکھیے تصویری رپورٹ۔